यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश मट्टा। शुरूमा प्रमुख समाचार। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो सुकै कठिन परिस्थितिको सामना गरेर अघि बढ्न एमाले कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानका कामहरू कानून बमोजिम नै भइरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। कानूनी शासन स्थापित गर्नु नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको उप प्रधानमन्त्री प्रकाशमान सिंहको भनाई। फ्रान्समा चिदो आँधीका कारण कम्तीमा 11 जनाको मृत्यु। र एनपीएल क्रिकेट अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाज विजयी। समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गरेर अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा आज ललितपुरमा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक 2 दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सबै लाग्नुपर्ने भन्नुहुँदै पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउनुभयो।
तपाईँ पुष्पलालले सही विचारले कोही विचार खडा खडा गरेर बस्ने भोटो चाहिँ फेकाउने तर नेतृत्व दिन पर्छ यस प्रकारका अवस्थाहरूको विपत्ति जनाउने तर सही बाटो के हो त्यो पहिला गर्नुहोस् असहमति राखेर आफूलाई के छौ भन्ने पृथक देखाउने। अब पुष्पलालले सहमति जुटाउन सक्नु भएन सहमति जुटाउन पुष्पलाल आफै लाग्नुपर्ने कालदासले हामीलाई माओवादी बनाउन आफै आएका थिए नेपालमा धेरै आएका छन् एङ्गल्स आएका छन् भाव आएका छन् अरू नेताहरू आएका छन् कोही अग्रज नेताहरू अब सही विचार छ भने त अप्नाउनेहरूको सही कुरा अप्नाउने त्यसमा अडिग रहने त्यसलाई अगाडि बढाउने इमान्दारिता चाहियो।
प्रधानमन्त्री ओलीले पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको स्पष्ट गर्नुभयो। हिजोदेखि शुरू भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटिका अध्यक्ष सचिव संगठन विभागका प्रमुख प्रदेश कमिटिबाट थप 2 महिला जनसंगठनका केन्द्रीय अध्यक्ष महासचिव र महानगर उपमहानगरका एमालेबाट निर्वाचित प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य गरी देशलाई सुसंस्कृत राजनीतितर्फ लैजान अहिलेको सरकार बनेको बताउनु भएको छ। ज्यापू संस्कृति विकास कोषले आज काठमाडौँमा गरेको 21 राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने र राजनीतिक उपलब्धिहरू नै धरापमा पार्ने कोशिश भएकाले 2 ठूला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले ज्यापू गुठीका लागि अक्षय कोषमा रकम वृद्धि गर्ने विश्वास दिलाउनुभयो। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानका कामहरू कानून बमोजिम भइरहेको बताउनु भएको छ। आज भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले उहाँ विरूद्ध बाहिर प्रतिशोध साँधेको भनी गरिएका हल्लाहरू निराधार भएको बताउनुभयो। लामिछानेको छानबिन अनुसन्धान कानून सम्मत नै भएको बताउँदै गृहमन्त्री लेखकले उहाँको हरेक प्रक्रियामा मानवाधिकार हनन नभएको स्पष्ट गर्नुभयो। आज धान्ने पूर्णिमाको दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली चाड मनाएका छन्। किराँत समुदायका याखाले चासुवा सुनवारले फूल स्यादर राईले साकेला र लिम्बुहरूले चासोक तङनाम मनाएका छन्। किराँत समुदायले अन्नबाली पाकेपछि आफ्ना पितृहरूलाई चढ़ाउने आफ्ना पितृलाई धन्यवाद दिँदै धन सम्पत्ति शक्ति बल माग्ने रोगव्याधि नलागोस् कुनै अनिष्ट नहोस् र कुनै कमी कमजोरी भएमा क्षमा दिनुहोस् भनी पितृलाई अनुरोध गर्दै उधौली चाड मनाउने गर्दछन्। यसैबीच आज नयाँ धान भित्राएको खुशियालीमा नेवार समुदायले योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। यस्तै आजकै दिन धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्य पूर्णिमा पर्व पनि मनाइएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस विधिको शासन स्थापना गर्ने अभियानमा लागेको बताउनु भएको छ। आज काठमाडौँ महानगरपालिका 31 नयाँ बानेश्वरमा नेपाली कांग्रेसको 100 दिने अभियान अन्तर्गत आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि अनुसार सरकार सञ्चालन हुने भन्दै कानूनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुरीले सीड नम्बर जीआर 39 सिफारिशले नीति निर्माण कार्यान्वयन र प्रभावकारी उपाय अप्नाउन सरकारलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको बताउनु भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले आज काठमाडौँमा आयोजना गरेको सीड नम्बर जीआर 39 सम्बन्धी अन्तर्क्रियामा मन्त्री सुरीले सीड नम्बर जीआर 39ले आदिवासी महिलाका अधिकार र योगदानलाई सम्मान गर्दै जलवायु न्याय र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र बिना स्वतन्त्र संचारको कल्पना गर्न कठिन हुने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ धनुषाका नवनिर्वाचित पदाधिकारीलाई आज जनकपुरमा सम्मान गर्दै कांग्रेस नेता निधिले मुलुक बनाउने कार्यमा अझ बढ़ी जिम्मेवारीका साथ खबरदारी गर्न पत्रकारलाई आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढ़ाएको छ भने डिजल र मट्टीतेलको मूल्य घटाएको छ। निगम संचालक समितिको आजको बैठकले राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 2 रूपियाँ तथा डिजल र मट्टीतेलमा प्रति लिटर 2 रूपियाँ घटाएको हो। इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा 2 रूपियाँ 28 पैसा बढ़ेको र डिजलमा प्रति लिटर 1 रूपियाँ 48 पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट गरेको छ। पछिल्लो समय बाँकेका किसानहरू व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण भएसँगै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका किसान व्यावसायिक बाख्रा पालनमा आकर्षित भएका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेको राप्तीसुनारी गाउँपालिका बाख्रा पालनका लागि पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ। यो बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ। यहाँका कृषकहरूले बाघ तथा चितुवाको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी बेहोर्दै आएका थिए। तर अहिले सुरक्षित बाख्राको खोर निर्माण भएपछि बाख्रा सुरक्षित रहेको बाख्रा पालक कृषक प्रतीक्षा केसी बताउनुहुन्छ।
जिटिएल संस्थाले सहयोग गरेको यो पक्की खोर नआउँदासम्म हामीलाई धेरै नै तनाव, मध्यवर्ती क्षेत्रबाट आउने चितुवा ले खोरमा आएर बाख्राहरू मार्ने गर्थ्यो। अहिले हामीलाई यस संस्थाले सहयोग गरे बापत हामीले यो पक्की खोर बनायौं, अहिले हामी धेरै सुरक्षित छौं।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा पालन गर्ने कृषकहरूका लागि 550 भन्दा बढी सुरक्षित खोर निर्माण भएपछि 6000 भन्दा बढी बाख्रा सुरक्षित रहेको जेडएसएल नेपालका प्रदीप चढाई बताउनुहुन्छ।
जेडएसएल नेपालले विभिन्न संरक्षण परियोजना मार्फत मध्यवर्ती क्षेत्रमा बस्ने जनताहरूको जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले उहाँले परम्परागत रूपमा गर्दै आउनुभएको बाख्रा पालनमा चाहिँ
बारी छेउछाउमा घाँस लगाएर बाख्राको आहार व्यवस्थापन गर्न थालेपछि वन्यजन्तुको आक्रमणबाट समेत बाख्राहरू सुरक्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण कार्यक्रम सबैभन्दा सफल कार्यक्रम भएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का बताउनुहुन्छ।
पछिल्लो समयमा विभिन्न साझेदार संघ संस्थाहरूले झन्डै झन्डै बाँकी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा 600 जति सुरक्षित खोरहरू निर्माण भएको अवस्था छ। खोरभित्रबाट चितुवाले तानेर लग्यो भनेर राहतमा हामीले सिफारिस गर्नु परेको छैन, राज्यले त्यो राहत दिनुपर्ने अवस्था नभएको कारणले यो एउटा सफल कार्यक्रमको रूपमा पनि हामीले
बाँकेमा पछिल्लो समय मध्यवर्ती क्षेत्रका बाख्रा पालन गर्ने कृषकहरूका लागि सुरक्षित खोर निर्माण भएपछि बाघले खोरमै आएर आक्रमण नगरेको हुँदा कृषकहरूको सुरक्षित खोरप्रति विश्वास बढ्दै गएको ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दलबहादुर खड्का बताउनुहुन्छ।
किसानहरूको माग अनुसारका सुरक्षित खोरहरू बनाइसकेपछि अहिले बाख्राहरू धेरै सुरक्षित छन् र त्यो खोरबाट निकाल्न सक्ने अवस्था पनि छैन।
सुरक्षित खोर निर्माण भएसँगै मध्यवर्ती क्षेत्रभित्रका बाख्रा पालन गर्ने कृषकहरू बाख्रा पालनतर्फ आकर्षित हुनुको साथै बाख्रा पालनबाट आय आर्जन समेत गर्न थालेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा चिदो नामको आँधीका कारण कम्तीमा 11 जनाको मृत्यु भएको छ। आँधीपछि आएको पहिरोमा 11 जनाको मृत्यु भएको र 250 भन्दा बढ़ी घाइते भएका छन्। हिन्द महासागरबाट प्रति घण्टा 225 किलोमिटरको गतिमा आएको आँधीले फ्रान्सको मियोट क्षेत्र प्रभावित भएको छ। आँधीले धेरै घरहरू ध्वस्त भएका, रूख र विद्युतका पोलहरू ढल्दा विद्युत सेवा अवरूद्ध हुनुका साथै सड़क र हवाई सेवा समेत अवरूद्ध भएका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रो र प्रधानमन्त्री फ्रान्सवा बेरोले आँधीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाइने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबूत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। दक्षिण कोरियाली नेता युन सुक योल विरूद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बन्नुभएका प्रधानमन्त्री हानसँगको कुराकानीमा राष्ट्रपति बाइडेनले दुई देशको सम्बन्ध मजबूत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने बताउनु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालले कम्बोडिया समक्ष कम्बोडिया भैरवा, भैरवा कम्बोडिया सीधा हवाई उडानको प्रस्ताव गरेको छ। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला सम्बन्धी मन्त्री चाई बेरिनसँग आइतबार भएको भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कम्बोडिया भैरवा, कम्बोडिया सीधा उडानको प्रस्ताव गर्नु भएको हो। भेटमा मन्त्री पाण्डेले सरकारले पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायु सेवा कम्पनीलाई दिएको सहुलियतका बारेमा समेत जानकारी गराउनुभयो। भेटमा दुवै देशका प्रमुख बौद्ध तीर्थ स्थलहरूलाई जोड्ने गरी बौद्ध सर्किटको रूपमा विकास गर्न सकिने, पर्यटन प्रवर्धनका लागि दुवै देश बीचमा कला, संगीत र साहित्यमा पर्यटन बोर्ड बीच साझेदारी गर्न सकिने विषयमा भेटका क्रममा छलफल भएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ। पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताका विषयमा पनि दुई मन्त्री बीच विचार विमर्श भएको थियो। तनहुँ जलविद्युत आयोजनाको जलाशयको मुहानबाट पेनस्टप पाइप रहने स्थानसम्मको 1,493 मिटर लामो सुरुङ छिचो लिएको छ। मुख्य सुरुङबाट गएको पानीलाई पेनस्टक पाइप मार्फत भूमिगत विद्युत गृहमा खसाली विद्युत उत्पादनका लागि कंक्रिट लाइनिङ कार्य हाल भइरहेको आयोजनाले जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
काठमाडौँमा जारी नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत पोखरा एडभान्सर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ। सुदूरपश्चिमले दिएको 154 रनको लक्ष्य पछि आएको पोखराले 19.4 ओभरमा सबै विकेट गुमाएर 148 रन मात्रै बनाउन सक्यो। 5 रनको जितसँगै सुदूर 10 अङ्क जोडेर शीर्ष स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। पोखराको लागि ब्याटिङतर्फ ओपनर एन्ड्रिस गोजले सर्वाधिक 36 रन बनाए। त्यस्तै किरण ठगुन्ना 32 रनबाट बोल्ड आउट भए। रेवन रिफरले 33 रन बनाए। अर्का ओपनर दिनेश खरेलले 15 रन जोड्दा जेन मनिकले 10 रन बनाएर आउट भए। यता बलिङतर्फ सुदूरका लागि स्कट कुगिलिनले 5 विकेट लिँदा हरमित सिंहले 2, सेफ जेबले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टछारेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 153 रन बनाएको थियो। सुदूरका लागि आरिफ शेखले सर्वाधिक 42 रन बनाए। त्यस्तै ब्रान्ड म्याकुल 23, कप्तान दिपेन्द्र सिंह ऐरी 20, विनोद भण्डारी 14, हरमित सिंह 13, ईशान पाण्डे 10 रन बनाए। यता बलिङतर्फ पोखराको लागि कप्तान कुशल फुर्तेलले 2 विकेट लिए।
अब मौसम। आगामी 24 घण्टामा देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो सुकै कठिन परिस्थितिको सामना गरेर अघि बढ़न एमाले कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानका कामहरू कानून बमोजिम नै भइरहेको गृहमन्त्री रमेश लेखकद्वारा स्पष्ट। कानूनी शासन स्थापित गर्नु नेपाली कांग्रेसको पहिलो प्राथमिकता रहेको उप प्रधानमन्त्री प्रकाश मान सिंहको भनाई। फ्रान्समा चिदो आँधीका कारण कम्तीमा 11 जनाको मृत्यु। र एनपीएल क्रिकेट अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौँ गोर्खाज विजयी। हौस् त राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।